तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली रेडियो, अनलाइन र मोबाइलमा
SBS नेपाली पोडकास्टमा अब पालो भएको छ नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरूबारे जान्ने। रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
निर्वाचन आयोगका अनुसार 100 दलले आगामी मार्च 5 लागि तोकिएको प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएका छन्। आयोगले डिसेम्बर 7 तीन दिनका लागि आवेदन दिने समय अवधि तोकेको थियो। दलहरूले एकल र संयुक्त गरी 93 निवेदन दिएको आयोगले जनाएको छ, जसमा 68 राजनीतिक दलले एक्ला एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनाव चिन्हका लागि आवेदन दिएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि भने आयोगमा दर्ता भएका दलहरूले मात्र यसरी निवेदन दिन पाउने व्यवस्था रहेको छ। आयोगका अनुसार 114 दल प्रतिनिधि सभाको निर्वाचनका लागि पनि दर्ता भएका छन्। सरकारले गत सेप्टेम्बर 8 र 9 भएको जेएनजी आन्दोलनलाई औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिएको छ। सरकार र जेएनजी आन्दोलनका प्रतिनिधि बीच बुधबार भएको 10 सम्झौताले यस्तो मान्यता दिएको हो। सिंहदरबारमा आयोजित एक कार्यक्रम बीच भएको सम्झौता पत्रलाई सरकारको पक्षबाट प्रधानमन्त्री सुशीला कार्की र जेएनजी पक्षको तर्फबाट भोज विक्रम थापाले हस्ताक्षर गरेका हुन्। दुई पक्षबीच भएको सम्झौतामा संविधानमा आवश्यक परिमार्जन गर्नका लागि संविधान संशोधन सुझाव आयोग गठन गर्ने, दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका विषय निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने लगायतका विषय परेका छन्। यस्तै निर्वाचनका उम्मेद्वारको खर्च पारदर्शी बनाउन कानून संशोधन गर्ने, जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली सुधार गर्ने, जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने, शहीद परिवार र घाइतेलाई क्षतिपूर्ति निशुल्क उपचार गर्ने र प्रदर्शनका क्रममा अत्याधिक बल प्रयोग गर्नेहरूलाई कारवाही गर्ने लगायतका विषय परेका छन्। जेएनजी आन्दोलनकै पृष्ठभूमिमा बनेको वर्तमान सरकार गठन भएको 3 पुगिसक्दा पनि दुई पक्षबीच औपचारिक सहमति हुन नसकेको भन्दै जेएनजी पक्षले असन्तुष्टि जनाउँदै आएका थिए। केही जेएनजी पक्षले उक्त सम्झौताको स्वागत गरेका छन्। त्यस्तै मध्येका एक पुरुषोत्तम यादवले सम्झौता कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्दै भने,
डेमोक्रेसीमा सबैको कुरा सुन्नुपर्छ, हामीले दुईजनाले विरोध गर्दैमा मतलब यो असफल हुन्छ भन्ने पनि छैन, सफल हुन्छ, हामी खुसी छौँ, कार्यान्वयन हुनै पर्छ यो।
तर सम्झौता समारोहमा नै केही असन्तुष्ट पक्षले आफ्नो असहमति जनाएका थिए। प्रधानमन्त्री सुशीला कार्कीले 4 पटक मन्त्री परिषद विस्तार गरेकी छन्। मन्त्री परिषदमा शुक्रबार 4 थपिएका हुन्। नवनियुक्त मन्त्रीहरूमध्ये श्रद्धा श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङमानलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधव प्रसाद चौलागाईलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। 4 मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शुक्रबार पद तथा गोपनीयताको शपथ गराए। नवनियुक्त मन्त्रीहरूले सोही दिन सम्बन्धित मन्त्रालयमा कार्यभार सम्हाले। कार्यभार सम्हालेपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय सञ्चारकर्मीहरूलाई सुनाउँदै भनिन्,
लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्धन गर्ने उद्देश्यले तयार पारिएको राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि 2082 परिमार्जित मस्यौदा पेश भए बमोजिम त्यसपछि हामीले स्वीकृत गरेको छ।
नेपालले हात्तीका छावालाई यही साता कतार पठाउने भएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका रुद्रकली र खगेन्द्र प्रसाद नाम गरेका छावाहरूलाई यही साता कतार पठाउने तयारी भएको अधिकारीहरूले बताएका छन्। यी छावालाई सौराहा हात्तीसारमा तालिम गराइएको थियो र भैरवा विमानस्थल हुँदै कतार पठाइनेछ। कतारको दोहास्थित रहेको चिडियाखानामा राख्नका लागि 7 रुद्रकली र 6 खगेन्द्र प्रसादलाई पठाउन लागि हो। सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्र देव साक्यले बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली गरेका छन्। सर्वोच्चले साक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने भनी सरकारले गरेको निर्णय खारेज गरिदिएको हो। मन्त्री परिषदले सेप्टेम्बर 21 साक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो। अघिल्लो सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर साक्यलाई उनको स्थानमा नियुक्ति दिएको थियो। नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई 6 विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। लिग चरणमा लगातार 3 खेलमा पराजित भएर खराब अवस्थामा पुगेको लुम्बिनीले त्यसयता राम्रो प्रदर्शन गर्दै उपाधि हात पारेको हो। सुदूरपश्चिमले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले 86 रनको लक्ष्य दियो, जुन लुम्बिनीले 9 ओभरमै हासिल गर्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले उत्कृष्ट बॉलिङ गर्दै फाइनलमा ह्याट्रिक लिए। उनले ट्रफीसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि कार र नेपाली खेलाडीमध्ये उत्कृष्ट ब्याटर भए बापत मोटरसाइकल पाए। फाइनलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने,
ड्रिम कम ट्रु, ट्रफी जित्यौँ, कार जित्यौँ, बाइक जित्यौँ, सबै कुरा जित्दाखेरि एकदमै आज चाहिँ एकदम राम्रो दिन थियो। अब एकदम इमोसनल मोमेन्ट थियो होइन, किनभने मम्मी ड्याडी सबैजना आउनु भएको छ, दाई भाउजू दिदी भिनाजु सबैजना आउनु भएको छ। अनि कार जित्दाखेरि अब मम्मी ड्याडी हुनुपर्छ जस्तो लाग्छ मलाई गाडीमा, होइन, किनभने उहाँहरूले गर्दा म यहाँसम्म पुगेछु। सो यो मोमेन्टमा सँगै बसाएर लिएर जाने मन थियो मेरो।
रेणु तामाङले दुबईमा भएको 5औं एसियाली युथ पारा गेम्स अन्तर्गत तेक्वन्दोमा काँस्य पदक जितेकी छन्। शुक्रबार भएको महिला 46 केजी मुनिको तौल समूहको स्पर्धामा उनले काँस्य पदक जितेकी हुन्। दुबईमा भएको आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको 54 केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापाले काँस्य पदक जितेका छन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
यो एसपिएस नेपाली पोडकास्ट हो र तपाईँ सुन्दै हुनुहुन्थ्यो साप्ताहिक नेपाल अपडेट। हाम्रा थप पोडकास्ट सुन्न आफूलाई मनपर्ने कुनै पनि पोडकास्ट प्लेटफर्ममा एसपिएस नेपाली भनेर खोज्नुहोस् वा हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। हामी सोसियल मिडिया अन्तर्गत फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीको नाममा उपलब्ध छौँ भने युट्युबमा पनि हाम्रो पोडकास्ट सुन्न र केही विशेष भिडियोहरू हेर्न सक्नुहुनेछ @SBS South Asianको नाममा।
SBS South Asian. SBS Nepali. Hamro reporteru Facebook ma barnuhos.
Yo jastai anya prastuti sunna chahanuhuncha? Apple Podcast, Google Podcast, Spotify ma hamilai khojnuhos wa tapai le podcast sunne anya sewa ma.